أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم قال الله سبحانه وتعالى في قرآن الحكيم الف لام ميم ذلك الكتاب لا ريب فيه هدى للمتقين. ناظرین محترم, آپ سب کو نور الولایۃ ٹی وی پر خوش آمدید کہتے ہیں. جیسا کہ آپ جانتے ہیں کہ قرآن کریم اللہ کی کتاب اور انسانوں کے لیے ہادی بن کر آئی ہے, اور جب یہ عقیدہ ہمارے ذہنوں میں آ جاتا ہے کہ یہ اللہ کی کتاب ہے تو ہمارے لیے ضروری ہوتا ہے کہ اس کلام الہی کو سمجھیں اور اس کے حقائق کو پڑھیں اور حقیقی معرفت حاصل کرنے کے لیے اس کو بغور مطالعہ کریں. اس کے علاوہ خود قرآن کریم کی تفاسیر کے حوالے سے آئمہ طاہرہ علیہ السلام کی طرف سے بہت تاکید کی گئی ہے. اسی تناظر میں آج کی ہماری گفتگو کا موضوع قرآن کریم کی اجتماعی تفسیر, اس کی اہمیت و ضرورت پر مبنی ہے, جس کی وضاحت کے لیے کم المقدس کے معروف عالم دین حجت الاسلام والمسلمین سید زائر عباس کو دعوت دی ہے. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
علیکم السلام ورحمۃ اللہ.
ہم آپ کے نہایت ہی ممنون اور مشکور ہیں کہ آپ نے ہمارے لیے اور ناظرین کی اصلاح کے لیے, تربیت کے لیے کچھ وقت نکالا. ہم اپنی گفتگو کا آغاز اس سوال سے کرنا چاہیں گے کہ جو ہمارا موضوع بھی ہے کہ قرآن کی اجتماعی تفسیر, تو اس اجتماعی تفسیر سے کیا مراد ہے؟
اعوذ باللہ من الشیطان الرجیم, بسم اللہ الرحمن الرحیم. جی ہاں, جیسا کہ آپ نے بیان بھی فرمایا ہے کہ قرآن چونکہ کلام الہی ہے اور پھر پوری بشریت کے لیے اس کے اندر ہدایت جو ہے وہ بیان کی گئی ہے, ہدایت کی گئی ہے, رہنمائی کی گئی ہے, تو ظاہر سی بات ہے پھر ہر انسان کے لیے یہ ضروری ہو جاتا ہے کہ وہ اس کلام الہی کو سمجھے, اس کے اندر موجود حقائق کو درک کرے اور پھر اس کے مطابق اپنی زندگی کو ڈھالے اور خدا کے قریب ہو. اب ظاہر سی بات ہے جب کلام الہی کے سمجھنے کی بات آتی ہے تو اس میں یہ بات واضح اور روشن ہے اور تمام مسلمین جو ہے وہ متفق ہیں اس بات کے اوپر, علماء متفق ہیں اس بات کے اوپر کہ کلام الہی میں خداوند متعال نے اپنی مختلف سنتوں کو ذکر کیا ہے, مختلف قوانین کو ذکر کیا ہے, مختلف اصول بیان کیے ہیں. جزئیات کے اندر زیادہ خداوند متعال نے تفصیلات جو ہیں وہ بیان نہیں کی ہیں, وہ پیغمبر اکرم صلی اللہ علیہ وآلہ وسلم کی ذمہ داری تھی. تو اب جب ہم رہنمائی لینے کے لیے کلام الہی کی طرف جاتے ہیں تو ظاہر سی بات ہے پھر ہمیں ضرورت پیش آتی ہے کہ ہم جو ہیں وہ کس نگاہ سے اور کس پہلو سے, کس جنبے کے اعتبار سے ہم قرآن سے جو ہے وہ رہنمائی لینا چاہتے ہیں. ہم جب اپنی زندگی کے اندر دقت اور گہرائی میں جاتے ہیں اور توجہ کرتے ہیں اس کی طرف, تو ہمیں معلوم ہوتا ہے کہ ہماری زندگی کا ایک اہم ترین پہلو جو ہے وہ معاشرتی ہے, اجتماعی ہے. تو اگر میں اس پہلو میں رہنمائی لینا چاہتا ہوں قرآن سے, تو پھر کیا ہوگا, میں قرآن کو اس نگاہ سے جا کر مطالعہ کروں گا. تو پس تفسیر اجتماعی سے ہماری جو مراد ہے وہ یہ ہوگی کہ قرآن سے استنباط شدہ یا قرآن کے اندر موجود جو ہیں اصول, قوانین اور اجتماعی احکام, اس کے اوپر گفتگو کرنا اور ان چیزوں کو قرآن سے استخراج کرنا اور اس کو بیان کرنا, یہ تفسیر اجتماعی, اس کی تعریف مختصر کہہ سکتے ہیں. اگر تفصیلی گفتگو ہوتی اور یہاں پر ایک گہرائی میں جا کر بات کرنا ہوتی تو اس کی بہت ساری پیچیدگیاں ہیں کہ اس کے اوپر بات ہونی تھی, لیکن ہمارے ناظرین کے لیے مختصر طور پر تعریف کے لیے اتنا ہی کافی ہے کہ ہماری جو تفسیر اجتماعی قرآن سے مراد ہے وہ یہ ہے کہ قرآن کے اندر جو قوانین موجود ہیں, جو احکام موجود ہیں, جو اصول موجود ہیں اور ہمارے معاشرتی اور اجتماعی پہلو سے ہیں مربوط, ان کو فوکس کیا جائے, ان پہ بات کی جائے, ان کو استخراج کیا جائے, ان حقائق کو درک کیا جائے اور پھر اس کے مطابق زندگی گزاری جائے.
اچھا, جو آپ نے ڈیفینیشن کی اجتماعی تفسیر کی, اسی سوال کے تناظر میں یہ سوال ہوگا کہ اجتماعی تفسیر کی خصوصیات کون سی ہیں؟
اگر ہم جیسا کہ پہلے بھی بیان ہوا ابھی کہ ہماری زندگی کے مختلف پہلو ہیں, ایک ہمارا پہلو جو ہے وہ فردی ہے, ہر انسان کا ایک اپنا جو ہے وہ فردی دائرہ کار ہے, اس کے اندر اس کو ہدایت کی ضرورت ہوتی ہے, اور انسان پھر ایک پہلو جو ہے وہ اجتماعی اور معاشرتی رکھتا ہے. تو اب ہم دیکھتے ہیں کہ تفسیریں جو پہلے لکھی جاتی رہیں وہ معمولاً انسان کے فردی جنبے کو مد نظر رکھتے تھے، فردی پہلو کو مد نظر رکھتی تھیں، جو پہلے بہت عرصہ پہلے جو یعنی ہماری جو قدیمی تفاسیر ہیں اس میں ہم دیکھتے ہیں کہ مثلاً ایک مومن، ایک مسلم، ایک انسان کو مد نظر رکھ کر یہ کہا جاتا ہے کہ مثلاً یہ ایک انسان کو کیا کرنا چاہیے، ایک انسان کو کیا ہدایات ملی ہیں اس قرآن کے اندر، ایک انسان کو کس طریقے سے اپنے خدا سے جو ہے وہ لگاؤ رکھنا چاہیے۔ تو یہاں ایک فرد کے عنوان سے جو ہے وہ مفسر جو ہے وہ قرآن کی خدمت میں جاتا ہے اور پھر وہاں سے ایک فردی جنبے میں جو ہدایات ہیں اس کو استخراج کرتا ہے اور کتاب میں لکھ دیتا ہے۔ تو اکثر اوقات یہ نظریہ جو ہے، اکثر جو تفاسیریں ہیں ہماری وہ اس دید سے لکھی گئی تھیں۔ یہ جو دید تھی ایک اعتبار سے بہت ضروری بھی ہے، چونکہ ہمارا فردی پہلو جو ہے وہ انتہائی اہمیت کا حامل ہے، اس میں ہدایات کو بیان ہونا چاہیے۔ لیکن ہوا یہ کہ تاریخ کے اندر ہمارے اجتماعی اور معاشرتی پہلو کو جو ہے یہ جو ہے وہ مورد غفلت قرار پا گیا، یعنی مفسرین نے جو ہے وہ اس کی طرف توجہ زیادہ نہ کی۔ اس کی مختلف وجوہات ہیں کہ میں اس تفصیل میں نہیں جانا چاہتا کیا وجوہات تھیں آ کر۔ تو اب جب وہ غفلت ہوئی اس پہلو سے، تو ظاہر سی بات ہے بہت ساری ایسی ہدایات کے جو انسان کو معاشرتی طور پر ضرورت تھیں وہ پھر ہماری ان تفسیری کتابوں میں واضح طور پر، روشن طور پر ملتی نہیں ہیں۔ بہت زیادہ کوئی عالم انسان، کوئی دقت کرنے والا، گہرائی میں جانے والا ایک بندہ ہو تو وہی ان چیزوں کو جو ہے وہ استخراج کر سکتا ہے۔ تو لہٰذا اجتماعی تفسیر کے جو ایک خصوصیت ہم بیان کر سکتے ہیں، اس کی ایک خصوصیت یہ ہے کہ اس میں عملی جو ہیں وہ راہکار پیش کیے جاتے ہیں، راہ پیش کی جاتی ہے۔ اگر کوئی مشکل ہے انسان کو، وہ مشکل کو کس طریقے سے برطرف کرنا ہے، چونکہ ظاہر سی بات ہے آپ اجتماعی پہلو کو مد نظر رکھ رہے ہیں، اور اجتماعی پہلو کو جب آپ مد نظر رکھ رہے ہیں تو اجتماعی پہلو میں بہت ساری مشکلات ہیں۔ جب مشکلات ہیں تو آپ قرآن کی خدمت میں جاتے ہیں اس لیے تاکہ اس کے رائے حل کو ڈھونڈیں کہ کس طریقے سے ہم اس کو حل کر سکتے ہیں۔ اگر یہ ہے، اور پھر اہم ترین بحثیں جو ہیں ہمیں تفسیر اجتماعی میں ملیں گی۔ اگر اس دید سے تفسیر لکھی جائے گی، اس دید سے تفسیر کو یا قرآن کو پڑھا جائے گا، تو اس قسم کی بحثوں میں بہت زیادہ انسان کو رہنمائی ملے گی۔ مثلا ہمارے جو اجتماعی روابط ہیں اس میں ہم کس طریقے سے رویہ رکھیں، اجتماعی عدالت کا خیال کس طریقے سے رکھنا ہے اور اسلام کس طرح اس پہ تاکید کرتا ہے، دینی رہبر کی خصوصیات کیا ہونی چاہیے، معاشرے اور فرد کا آپس میں کیا رابطہ ہے، معاشرے کے اوپر کس قسم کے قانون جو ہیں وہ حاکم ہیں اور حاکم ہونے چاہیے، اور اس قسم کے بہت سارے مسائل ہیں کہ جو ڈسکس ہوتے ہیں۔ اور ان باتوں کو پڑھ کے انسان معاشرے کی اصلاح کی طرف جاتا ہے۔ اپنی فردی تفسیر کے اندر کیا ہوتا تھا، انسان اپنی اصلاح کرتا ہے اور رک جاتا ہے، لیکن معاشرتی تفسیر اور اجتماعی تفسیر کا جب مطالعہ کرتا ہے تو اس وقت اس کے اندر ایک اور حس پیدا ہو جاتی ہے کہ معاشرے کی یہ مشکلات ہیں اور ہمارے بزرگان نے یہ رائے حل پیش کیے ہیں، یا اگر میں اس قابل ہوں کہ نیا رائے حل لے سکوں قرآن سے تو ان رائے حل کو لے کر میں اپنے معاشرے کی اصلاح کے لیے نکلتا ہوں۔ تو لہٰذا یہ ایک جملے کے اندر میں یہ کہہ سکتا ہوں کہ اجتماعی تفسیر جو ہے وہ ایک عملی تفسیر ہے اور انسان جو ہے بہت آسانی کے ساتھ اس سے لو لگا سکتا ہے اور بڑے دلچسپی کے ساتھ اس سے استفادہ کر سکتا ہے۔
اچھا، واقعاً آپ کے بیانات سے یہ محسوس ہو رہا ہے، واقعاً اسی طرح ہے کہ اجتماعی پہلو کی طرف ہمیں زیادہ توجہ دینی چاہیے۔ اسی تناظر میں دوسرا جو اگلا سوال ہے کہ کیا ضرورت ہے اجتماعی تفسیر کرنے کی؟
پچھلی گفتگو میں اشارہ ہو گیا ضرورت کی طرف، مزید میں اس میں اضافہ اس طریقے سے کرنا چاہوں گا کہ یہ ہمارا دعویٰ ہے اور حق ہے یہ دعویٰ، ہر محفل میں ہر جگہ پر یہ سننے کو ملتا بھی ہے، پڑھنے کو ملتا بھی ہے، جیسا کہ آپ نے اپنے مقدمے میں جو ہے وہ اس بات کو بیان بھی کیا اور میں نے بھی اشارہ کیا کہ قرآن الہی کتاب ہے اور قرآن جو ہے وہ تمام بشریت کے لیے ہدایت کے لیے ہے، اور جب یہ ہدایت ہے تمام بشریت کے لیے تو اب ظاہر سی بات ہے کہ بشر جو ہے وہ اپنے مختلف جو ہے وہ میدان رکھتا ہے، سیاسی میدان ہے، اقتصادی میدان ہے، اس کا جو ہے وہ نفسیاتی میدان ہے، اس کا فردی میدان ہے، اس کا معاشرتی میدان ہے، بہت سارے جو ہیں وہ اس کے میدان موجود ہیں، اور وہاں پر انسان زندگی گزار رہا ہوتا ہے، وہاں پر اس کے روابط موجود ہوتے ہیں۔ تو اگر قرآن جامع کتاب ہے اور ہادی بن کر آئی ہے انسان کے لیے، تو عقل یہ کہتی ہے اس کتاب کے اندر پھر ہر پہلو کے اندر رہنمائی موجود ہونی چاہیے۔
درست،
اگر کوئی بندہ یہ کہے کہ قرآن ہادی تو ہے بشریت کے لیے، تمام بشریت کے لیے اور تمام پہلوؤں کے اندر، لیکن اس سے پھر اجتماعی جو ہے وہ رہنمائی نہ ملتی ہو، تو پھر تقریباً آپ یہ کہہ سکتے ہیں کہ بات کے اندر جو ہے وہ اور عمل کے اندر جو ہے وہ تناقض نظر آ رہا ہے پھر اس میں آ کے، اور یہ بات درست نہیں ہے۔ اور ہم دیکھتے ہیں کہ نہیں، حقیقت اسی طریقے سے ہے، قرآن جو ہے وہ اپنے اندر تمام ہدایت کے پہلو رکھتا ہے اور تمام میدان کے اندر، فقط اس میں تھوڑی سی دقت کی ضرورت ہے۔ ظاہری سی بات ہے کہ جب یہ قرآن جو ہے وہ قیامت تک کے لیے آیا ہے، درست ہے، اور کسی اور کتاب نے نہیں آنا ہے، تو ظاہر سی بات ہے ایسی کتاب کی ایک خاصیت یہ ہوتی ہے کہ وہ اس طریقے سے حقائق کو بیان کرے کہ زمانے اگر بدلتے بھی رہیں تو وہ قانون لاگو ہو سکتے ہوں، تو وہ ایک کلی انداز میں بیان کیے جاتے ہیں۔ اب ان کو اپنے معاشروں کے اوپر تطبیق کیسے کرنا ہے، یہ پھر علماء کا کام ہوتا ہے، یہ ماہرین کا کام ہوتا ہے کہ وہ خدمت قرآن پر، قرآن کی خدمت میں جائیں اور اپنی مشکلات کو ارضا کریں قرآن کے اوپر، اور پھر وہاں سے رائے حل لے کر آئیں، اور اس کے اوپر ان رائے حل کے مطابق پھر آ کر معاشرے کی اصلاح کریں۔ تو اگر ہم یہ چاہتے ہیں کہ قرآن پوری دنیا پر حکومت کرے، اسلام کا بول بالا ہو، جو کہ ہمارا نظریہ ہے بھی کہ ایک دن آئے گا ایسا کہ اسلام پورے دنیا پر حاکم ہوگا، تو یہ اس وقت ہوگا کہ جب ہم قرآن کے اندر اس کے انسان کی جو فردی ہدایات ہیں اس سے ہٹ کر اس کے اندر موجود اجتماعی پہلو کو بھی فوکس کریں اور اس کے اندر دقت کریں، اس کی گہرائی میں جائیں، اور پھر اس کے مطابق اپنے معاشرے کے لیے حل پیش کریں، تب جا کر ہمارا یہ اسلام جو ہے وہ پوری دنیا کے اوپر حکومت کرے گا
انشاءاللہ۔ اچھا، جیسا کہ آپ نے کچھ لمحہ پہلے یہ بتایا کہ بعض بزرگان نے اجتماعی تفسیر پر زحمت کی ہے، لکھے ہیں، تو کچھ تفاسیر کی آپ معرفی کر سکتے ہیں؟
جی، زمینے میں کام ہوا ہے، لیکن جیسے پہلے میں نے اپنی گفتگو میں بیان کیا کہ ہماری معمولاً جو قدیمی تفاسیر ہیں ان کے اندر، چاہے وہ سنی ہوں چاہے وہ شیعہ ہوں، فردی پہلو کو زیادہ فوکس کیا گیا، اگرچہ ان کتابوں کے اندر بھی، ان تفسیروں کے اندر بھی معاشرتی پہلو موجود تھا اور ہے، یعنی سرے سے نفی نہیں کی جا رہی ہے۔ لیکن یہاں پر جو بات ہو رہی ہے، جو مطلب بیان کیا جا رہا ہے، وہ یہ ہے کہ جس طریقے سے ایک پررنگ ہونا ہوتا ہے، جس طریقے سے ایک فوکس کرنا ہوتا ہے، اور ایک خاص نگاہ سے آ کر فقط انہی بحثوں کو آ کر پیش کرنا ہے، ان کو جو ہے وہ پھیلانا ہے، اس کے مختلف جوانب پر بحث کرنی ہوتی ہے، اور قرآن کی نگاہ کو وہاں پر بیان کرنا ہوتا ہے، یہ فوکس ہو کر وہ چیز جو ہے وہ ہمیں قدیمی تفاسیری جو کتب ہیں اس کے اندر نظر نہیں آتی ہے، ہماری یہ مراد
جو اکثر، یعنی تفاسیر،
اکثر تفاسیر جو ہماری پہلے سے موجود ہیں۔ لیکن جیسے جیسے زمانہ بدلتا گیا، اور آپ دیکھیں کہ یہ انڈسٹریل زمانہ آیا جب، اور اس کے اندر بہت ساری ترقیاں ہوئی اور بہت ساری مادی طور پر جو ہے وہ دنیا جو ہے وہ آگے بڑھنے لگی، اور مختلف نظام سامنے ابھر کے سامنے آئے، تو اب یہ سوالات اٹھنے شروع ہو گئے کہ اسلام یہاں پر کیا اپنا موقف رکھتا ہے۔ تو ظاہری سی بات ہے کہ یہ والی جو بحث تھی ساری معاشرتی تھی، اجتماعی تھی، کہ اسلام کیا رائے حل پیش کر رہا ہے۔ مثلا اس وقت دنیا کو یہ مشکل درپیش ہے، مثلا ایک معنوی مشکل درپیش ہے، ایک سیاسی مشکل درپیش ہے، ایک اقتصادی مشکل درپیش ہے، مثلا مختلف مشکلات جو ہیں وہ معاشرے میں موجود ہیں، اسلام ان کے بارے میں کیا رائے حل رکھتا ہے۔ ये बहसें जो हैं वो शुरू हो जाती हैं। जब ये बहसें शुरू होती हैं तो उलमा फिर जाते हैं दोबारा कुरान की तरफ और कहते हैं कि ज़ाहरी बात है दुनिया दूसरे जो मकातब फ़िक्र हैं वो कोई ना कोई राय हल पेश कर रहे हैं, तो हमें भी कोई ना कोई राय हल पेश करना चाहिए। तो उन्होंने फिर जब कुरान की खिदमत में आके तदब्बुर किया, तफक्कुर किया, गहराई में गए आकर और फिर तफसीरें लिखी, तो फिर इस जंबे को बहुत ज़्यादा फोकस किया। तो आप अगर हम मकतब तशय्यो के उलमा की तफसीर का नाम लें तो उनमें एक तफसीर जो सामने आते हैं तफसीर अलकाशिफ है, मोहम्मद जवाद मुगनिया, बहुत बड़े आलम दीन गुजर कर गए हैं, लुबनानी हैं ये, 7 जिल्दों में उन्होंने ये किताब लिखी है। इनकी किताब के अंदर जो है इज्तिमाई रंग ज़्यादा है, अगरचे इसमें फ़र्दी पहलू भी जिक्र है, जो भी तफसीरें लिखी गई हैं ज़ाहरी बात है कुरान को वो तफसीर कर रहे हैं, तो कुरान के हर पहलू की तरफ मुफस्सिर निगाह रखता है, लेकिन जहाँ पर माशरती पहलू आता है तो ये इसको फोकस करते हैं, उसके ऊपर बहस करते हैं। तो अगर ये उर्दू तर्जमा हो चुकी हो, मुझे अभी ख़बर नहीं है, तो मोमिनीन इससे इस्तिफादा कर सकते हैं। इसी तरीके से एक और बेहतरीन हमारे पास तफसीर मौजूद है अलमीज़ान के नाम से, अल्लामा तबातबाई रहमतुल्लाह अलैह की किताब है, ये जो है बहुत जामे तफसीर है, तफसीर अलमीज़ान जो है बहुत जामे, इसके अंदर कुरान के जितने भी जो है वो हिदायत मौजूद हैं जिस पहलू के अंदर, अल्लामा ने बड़ी खूबसूरती से उनको खोला है। अगर फर्दी पहलू है तो खूबसूरती से उसको बयान किया, अगर उस फर्दी पहलू में मानवी पहलू है उसको बहुत खूबसूरती से बयान किया, और जब मुआशरती पहलू के ऊपर आते हैं उसको भी बहुत ही अच्छे अंदाज में फोकस करते हैं। अगर मार्फती पहलू है उसको भी बहुत खूबसूरती से निभाते हैं और उसको तफसील से बयान करते हैं, तो इंतहाई बेहतरीन किताब है तफसीर अलमीज़ान। लेकिन ज़ाहिर सी बात है कि ये अलमीज़ान जो है जामे, एक बाकी तफसीरों की निस्बत एक जामे तफसीर है, तो इसके अंदर बाज़ पेचीदगियाँ भी मौजूद हैं कि जो बाज़ माहिर उलमा की तरफ रुजू करके इंसान जो है वो हल कर सकता है, लेकिन मतालिब इसके अंदर जो है वो बड़े अच्छे अंदाज में बयान हुए हैं। इसका भी उर्दू तर्जमा अगर जितना मेरे इल्म में है वो ये है कि तकरीबन 5 से 6 जिल्दें अभी इसकी तर्जमा हुई हैं, 20 जिल्दों पर यह मुश्तमिल है, तो अभी तक कामिल नहीं हुई। तो मोमिनीन जो हैं वो दुआ करें और हिम्मत भी करें कि ऐसे अफराद से राबता करें और ऐसे अफराद जो सलाहियत रखते हैं वो आएँ इस अजीम ख़जाने का उर्दू तर्जमा करके उर्दू ज़बान के लिए जो हैं वो एक इस प्यास को बुझा सकें, ताकि वो इस इज्तिमाई पहलू में। अगर हम अहले सुन्नत की किताबों की तरफ आते हैं तो अहले सुन्नत की एक बेहतरीन किताब तफसीर में जो इज्तिमाई रंग रखती है वो फ़ी ज़िलालिल क़ुरआन है, सैयद क़ुतुब की है, कि मिस्र के आलम दीन थे ये और बड़ा नाम है इनका सैयद क़ुतुब का, तो इनकी तफसीर भी उर्दू तर्जमे में मौजूद है, अगर कोई रुजू करना चाहे तो वो इसकी तरफ रुजू कर सकता है। एक और अहम किताब मैं उसकी तरफ मुअर्फ़ी करवाना चाहूँगा, वो अगरचे एक तफसीरी किताब के उनवान से तो मारूफ नहीं है, लेकिन वो है तफसीरी किताब, यानी रहबरे मुअज़्ज़म की एक किताब है तरह कुल्ली अंदेशे इस्लामी दर कुरान, यानी उसके अंदर जो इस्लामी जो तफक्कुर है उसके जो खदुखाल हैं उसका कुरान के अंदर, यानी जो खदुखाल कुरान ने बयान किए हैं इसको बुनियाद करार देकर रहबर मुअज़्ज़म ने कुछ सुखरानियाँ और तकरीरें बयान की थी इल्मी माह रमज़ान के अंदर उस ज़माने के में, और फिर बाद में इसको एक किताबी शक्ल दी गई। जब हम इस किताब का मुतालआ करते हैं तो देखते हैं कि इसके अंदर बहुत ज़्यादा इज्तिमाई जो पहलू है ना वो पुररंग है, यानी रहबर मुतवज्जे थे चूँकि उस दौर के अंदर बुहरान भी था, इनकलाब का अवाइल ज़माना था, जदोजहद हो रही थी इनकलाब के लिए, उस ज़माने के अंदर जो है वो रहबर तफसीर का दर्स देते हैं और फिर उसमें इस पहलू को बहुत पुररंग बयान करते हैं।
अच्छा, ये जो आपने अभी अभी किताब मौर्फी के रहबर मुअज़्ज़म की तरह कुल्ले अंदेशे इस्लामी दर कुरान, इसमें कोई जो मिस्ताक बयान कर सकते हैं खुद इस तफसीर में?
जी हाँ, किताब जो है वो इंतहाई अहमियत की हामिल है, मैं चाहता था कि इसको मुकम्मल जो है यहाँ पर तारुफ करवा दूँ इसका, लेकिन चूँकि वक्त ख़त्म हो गया है मेरे ख़्याल में। मैं जल्दी जल्दी जो हूँ इसकी तरफ जो है वो इशारा कर देता हूँ। अगर आप इस किताब का मुतालआ करते हैं जाकर, और हमारे लिए एक अच्छी ख़बर ये है कि ये किताब उर्दू में तर्जमा होकर मार्केट में मौजूद भी है, तो हमारे मोमिनीन जो है इससे इस्तफ़ादा कर सकते हैं आकर। हम देखते हैं कि ये किताब जो है उसका आगाज़ बहस ईमान से होता है। इसमें फिर तौहीद को बयान किया गया, फिर नबुव्वत को बयान किया गया, फिर इसमें विलायत की बहस की गई, और फिर जो हम इस किताब को देखते हैं ईमान की बहस भी जब हम देखते हैं तो हमें ईमान की बहस बाकी किताबों के निस्बत मुतफावित नज़र आती है, क्योंकि हम बाकी किताबों की तरफ रुजू करते हैं तो ईमान की बहस जो है उसमें ज़िक्र है वो अकीदती पहलू उसमें ज़्यादा है, फ़र्दी पहलू उसमें ज़्यादा है, लेकिन जब हम इस किताब का मुतालआ करते हैं तो उसको अमली पहलू से जो है वो तहलील की गई है, और बहुत ही खूबसूरत नुकात हैं जिसको शायद आपको कम ही ऐसी किताबें मिलें कि ईमान की बहस आपको उस तरीके से नज़र आए। या अगर हम तौहीद की बहस में जब आते हैं, क्योंकि असासी तरीन अकीदा जो हमारा है वो तौहीद है, तमाम अकायद जो हैं वो इसी तौहीद के ऊपर ही जो है वो कायम है, अगर ये तौहीद ना रहे तो इस्लाम ही नहीं है। तो तौहीद हमारा बुनियादी अकीदा है, तो जब हम तौहीद जाकर बाकी किताबी जो किताबें हैं कलाम की जो लिखी गई हैं, अकीदे पर जो लिखी गई हैं, हम देखते हैं कि एक अकीदे तक फ़कत महदूद कर दिया गया उसमें। यानी कहा यह जाता है कि तौहीद का मतलब यह है कि खुदा को एक मानना, इतना कह के बात को ख़त्म कर दिया जाता है, दलाइल दे दिए जाते हैं, अब आगे बात नहीं चलती बाकी किताबों में कि तौहीद में अगर हमने खुदा को एक मानना है, खूब ये तौहीद का अकीदा मेरी ज़िंदगी में क्या किरदार अदा करता है, कितना मुअस्सिर है ये अकीदा मेरे लिए, मेरी फर्दी ज़िंदगी में क्या क्या ये तासीर दिखा सकता है, मेरी मुआशरती ज़िंदगी में ये कितना जो है वो किरदार अदा कर सकता है, मुअस्सर वाक़ हो सकता है, मेरी फैमिली में जो ज़िंदगी है उसके अंदर इसका क्या किरदार होगा और हो सकता है उसका आके। ये बहसें जो है हमें तौहीद की बहुत कम मिलती हैं, यानी जितनी अकीदती किताबें लिखी गई हैं अगरचे वो भी अपनी जगह अर्जिशमंद और कदर कीमत रखती हैं, उसकी नफ़ी नहीं की जा रही, बहुत ज़रूरी हैं वो बहसें, क्योंकि मार्फती पहलू से और अकीदती पहलू से भी ज़रूरत है कि उसके ऊपर तफसील से बात की जाए, लेकिन इक्तफा करना जो है ना ये थोड़ा सा एक नाकिस अमल है, बल्कि हर पहलू से जो है उसको देखा जाए। हम देखते हैं कि रहबरे मुअज़्ज़म की जो ये किताब है तरह कुल्ली अंदीशे, ये किताब जो है तौहीद को जब बयान करती है तो इसके अंदर उन जो मगफूल पहलू हैं कि जिनको बयान होना चाहिए था और हमारी बाकी किताबों में उसकी तरफ जो वो इशारा या नहीं मिलता या बहुत कम मिलता है, रहबरे मुअज़्ज़म ने इसको बहुत खूबसूरती से जो है वो इसको बयान किया है। मसलन देखें, यहाँ पर एक इबारत पढ़ता हूँ मैं जल्दी जल्दी। रहबर फरमाते हैं कि तौहीद कुरान तनहा नगरशी भी तफावत वगैरह मसूल नीस्त, यानी अगर कुरान से अगर आप तौहीद लेते हैं तो वो फ़कत एक ऐसा अकीदा नहीं है कि आप फ़कत खुदा को एक मान लें और ये समझें कि अब मेरा जो है वो वजीफ़ा ख़त्म हो गया है, कामिल हो गई है, अब मेरा मुआशरे से कोई ताल्लुक़ नहीं है, मेरा किसी मुल्क से ताल्लुक़ नहीं है, किसी फ़र्द से ताल्लुक़ नहीं है, ना इस तरीके से, और गैर मसूल यानी ज़िम्मेदारी नहीं लेकर आया ये अकीदा, कहते कुरान की तौहीद ये नहीं बयान करती है, बल्कि ये क्या है, शनाख्ती मुताहिद, ये एक ऐसी मारिफत है तौहीद के जहाँ पर ज़िम्मेदारी आती है, ताहुद आता है, वह बीनशी फ़ाल व साज़ंदयासी, यानी आपका ये जब आप अकीदा तौहीद के कायल हो जाते हैं तो ये अकीदा इंसान की ज़िंदगी बनाता है और इंसान के अंदर वो एनर्जी देता है कि जिसके तवस्सुत से इंसान अपनी ज़िंदगी को जो है वो बरकरार रखता है मुख्तलिफ पहलुओं के अंदर और बेहतरीन तरीके से अपनी ज़िंदगी को जो है वो बाकी मुआशरों के साथ रह कर उसको बयान करता है, यानी और उसको बसर कर सकता है आकर। इसी तरीके से एक और जगह रहबरे मुअज़्ज़म जो है वो बयान फरमाते हैं कि तौहीद फ़कत एक फ़लसफ़ी अकीदा नहीं है, फ़कत ठीक है, फ़लसफ़े ने जो कुछ बयान किया वो अर्जिशमंद है, लेकिन फ़कत फ़लसफ़ी अकीदा नहीं है, बल्कि ये एक ऐसी शनाख्त है कि जो अमल की तरफ लेकर जाती है, जो इंसान की ज़िंदगी को संवारने की फ़िक्र देती है और अपने तमाम पहलुओं के अंदर जो है वो लेकर आते हैं, और ये तौहीद का जो अकीदा है ये इंसान की फर्दी ज़िंदगी की बुनियाद भी है और इज्तिमाई ज़िंदगी की बुनियाद भी है। तो जब इस तरीके से तौहीद को बयान किया जाए तो फिर जाकर इंसान जो है वो इस तौहीद के अकीदे के ऊपर जो है वो कितना ज़्यादा अहमियत इसको देगा और फिर इसको फोकस करेगा और कितना इस अकीदे के साथ अगर वो जाकर कुरान में तौहीद को जाकर मुतालआ करेगा, उन आयात का मुतालआ करेगा, तिलावत करेगा, तदब्बुर करेगा, तो कितनी खूबसूरती से वो अपनी ज़िंदगी को संवार सकता है।
माशाल्लाह, नहायत ही ममनून और मशकूर हैं कि आपने कुरान की इज्तमाई तफसीर के हवाले से नहायत ही खूबसूरत अंदाज में बयान फरमाया, और ये बयान फरमाया कि जबकि इंसान के दोनों पहलू हैं, इनफरादी भी तो इज्तमाई, तो लिहाजा इंसान के लिए इज्तमाई तफसीर बहुत ही अहमियत की हामिल है। नाज़रीन मोहतरम, जैसा कि आपने देखा कि बुजुर्गवार ने कुरान की इज्तमाई तफसीर की अहमियत और ज़रूरत को बेहतरीन अंदाज में पेश किया, और देखें कि कुरान फहमी न फ़कत इबादत है बल्कि इंसान के लिए सआदत है। लिहाजा हमें फ़कत तिलावत नहीं बल्कि कुरान को समझने की भी कोशिश करनी चाहिए। चूँकि हमारा वक्त ख़त्म हुआ जाता है, इंशाल्लाह आइंदा नए मेहमान और नए मौजू के साथ आपकी खिदमत में दोबारा हाज़िर होंगे। तब तक के लिए इजाज़त दीजिए। वस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।